السلام علیکم ورحمۃ اللہ. اذان دے دیں. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
یہ جمعہ جس کی ادائیگی کے لیے آج ہم اکٹھے ہوئے ہیں سال 1989 کا آخری جمعہ ہے اور دو روز تک یہ سال اختتام پذیر ہونے والا ہے. یہ سال نہ صرف یہ کہ جماعت احمدیہ کی تاریخ میں ایک غیر معمولی سال ہے بلکہ دنیا کی تاریخ میں بھی یہ سال ایک غیر معمولی سال بن کر ابھرا ہے اور اس میں خدا تعالیٰ کی گہری حکمتیں پوشیدہ ہیں. آپ کو یاد ہوگا جب ہم ربوہ میں 23 مارچ کا دن خوشی کے دن کے طور پر منانا چاہتے تھے تو جماعت کے دشمنوں نے پورا زور لگایا کہ وہ ربوہ میں یا دوسری جگہوں پر بھی جماعت احمدیہ کو اس دن کی خوشی نہ منانے دیں, لیکن خدا کی تقدیر نے ان کو مجبور کر دیا تھا کہ وہ سارے ملک میں وہ دن خوشیوں کے دن کے طور پر منائیں. اور 23 تاریخ یوم پاکستان کی ایسی تاریخ ہے جسے پاکستان کبھی نظر انداز نہیں کر سکتا. تو بہت لمبا عرصہ پہلے جب 23 مارچ کو حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام نے لدھیانے میں بیعت لی, اس بات کو پاکستان کے بنانے والوں نے یا پاکستان کی راہ میں خدمتیں کرنے والوں نے تو کبھی سوچا بھی نہیں ہوگا. اور 23 مارچ کا دن یوم پاکستان مقرر ہونا ایک ایسا فعل ہے جس میں پاکستان کی تحریک سے تعلق رکھنے والوں کا کوئی بھی عمل دخل نہیں. تقدیر نے یہ دن ان پر مسلط کر دیا, ان پر ٹھونس دیا. جب تک وہ اس دن کو جماعت احمدیہ کی خوشیوں کے دن کے طور پر نہیں مناتے یہ دن ان پر مسلط ہو چکا ہے. اور جب وہ اس کو پہچان جائیں گے تو پھر وہ اصلی خوشیوں کا دن ابھرے گا جب 23 مارچ کو پاکستان کے قیام کا دن بھی ہوگا اور احمدیت کے قیام کا دن بھی ہوگا اور یہ دونوں خوشیاں مل کر عیدین بن جایا کرے گی. اسی طرح کی ایک حکمت اس سال میں بھی پوشیدہ ہے. اس سال میں ایسے حیرت انگیز تغیرات برپا ہوئے ہیں کہ دنیا کے دانشوروں کے وہم و گمان میں بھی نہیں تھا. یورپ میں جو کچھ ہوا ہے اور جو کچھ ہو رہا ہے اور اسی طرح دنیا کی دیگر بعض ممالک میں جن تبدیلیوں کے آثار ظاہر ہو رہے ہیں, یہ وہ سب تبدیلیاں ایسی ہیں جن میں سیاستدانوں کا کوئی عمل دخل نہیں. ان کے لیے یورپ میں ہونے والی عظیم تبدیلیاں اور اشتراکی ممالک میں ہونے والے انقلابات اسی طرح تعجب انگیز تھے جس طرح باقی دنیا کے لیے تعجب انگیز تھے. ان کی کوششوں کا جہاں تک دخل ہے وہ کوششیں تو چین میں کی گئی تھیں اور انسانی کوششیں ناکام ثابت ہوئیں, اور ساری دنیا کے سیاست جو ترقی یافتہ ممالک کے سیاستدانوں نے مل کر چین میں جو انقلاب برپا کرنے کی کوشش کی تھی اس میں وہ کلیتاً ناکام رہے. وہاں انقلابات ہوئے جہاں محض خدا کی تقدیر کو دخل تھا, جہاں انسانی کوششوں کا کوئی بھی ہاتھ نہیں تھا. اس لیے ابھی سے دانشور یہ لکھنے لگے ہیں اور مختلف مواقع پر یہ بیان دینے لگے ہیں کہ یہ سال جو 1989 کا سال ہے یہ انسانی تاریخ میں ایک ایسا بلند اور ممتاز سال بن کر ابھرا ہے کہ اسے قیامت تک مورخ بھلا نہیں سکے گا. ایک غیر معمولی شان ہے اس سال میں اور آئندہ کے لیے بنیادیں ڈالنے والا سال ہے. بس اس کی بلندی محض اپنی ذات کی بلندی نہیں بلکہ آئندہ دنیا کی سربلندی کے لیے اس سال میں بنیادیں قائم کی گئی ہیں. اور یہ وہی سال ہے جس کو خدا تعالیٰ نے جماعت احمدیہ کا عالمی جشن تشکر قرار دیا. اب اس میں ہماری اور آپ کی انسانوں کی کوششوں کا ظاہر ہے کہ کوئی ادنا سا بھی دخل نہیں. اللہ تقدیر بنا رہا ہے اور تمام دنیا کو مجبور کر دیا گیا ہے کہ وہ جماعت احمدیہ کے 7 سالہ جشن تشکر کے سال کو کبھی نہ بھلا سکے اور ہمیشہ اس سال کو سنہری حروف سے لکھتی چلی جائے. بس بہت سی خدا کی تقدیریں مخفی طور پر ایسے کام کر رہی ہوتی ہیں کہ سطح پر ان کے کوئی اثرات ظاہر نہیں ہوتے. اچانک جس طرح سمندروں میں جزیرے ابھر آتے ہیں، اس طرح جب وہ خدا کی تقدیر آخری صورت میں ابھرتی ہے تو دنیا حیرت سے اس کو دیکھنے لگتی ہے. بس ان دونوں باتوں میں حکمت ہے، یہ دونوں باتیں اتفاقی نہیں ہیں. 23 مارچ کے دن کو پاکستان کی خوشیوں کا دن قرار دے دینا اور 7 سالہ جشن تشکر کے سال کو تمام عالم کی خوشیوں کا دن قرار دے دینا اور اس سال میں حیرت انگیز تبدیلیاں پیدا کرنا اور حیرت انگیز تبدیلیوں کی بنیادیں قائم کرنا، یہ ایسی باتیں تو نہیں ہیں جو اتفاقاً اکٹھی ہو گئی ہیں. ان کے اندر خدا کی تقدیر کار فرما دکھائی دیتی ہے اور جماعت احمدیہ کی تاریخ میں اس کثرت کے ساتھ فضل کبھی نازل نہیں ہوئے جتنے اس سال نازل ہوئے ہیں. اور اس میں کسی حد تک تو آپ یہ کہہ سکتے تھے کہ ہم نے جشن تشکر کی تیاریاں کی تھیں، ان کے نتیجے میں کچھ نہ کچھ تو ہونا ہی تھا. لیکن خدا کے جن فضلوں کا میں پہلے ذکر کرتا چلا آیا ہوں، ان میں سے بہت سے ایسے ہیں جن کا ہماری تیاری سے کوئی دور کا بھی تعلق نہیں تھا. خدا کی طرف سے آسمان سے فضل نازل ہوئے ہیں اور ان کو ہم نے نازل ہوتے دیکھا ہے، اور ہر پہلو سے جماعت کو اس سال میں غیر معمولی عظمت عطا ہوئی، غیر معمولی تقویت نصیب ہوئی، اور ہمارے دشمنوں کو غیر معمولی ہزیمت کا منہ دیکھنا پڑا. یہ باتیں سب اتفاقی تو نہیں ہو سکتی. بہت ہی جاہل ہوگا جو اس ساری تصویر کو اکٹھی دیکھے اور پھر کہے کہ اتفاقاً یہ نقوش بنتے چلے گئے، یہاں تک کہ ایک معنی خیز تصویر ابھر آئی. یہ وہ سال ہے جب بیتوں کے لحاظ سے بھی اس کثرت سے خدا تعالیٰ نے لوگوں کو جماعت احمدیہ میں داخل ہونے کی توفیق عطا فرمائی ہے کہ جب آپ اس کا گراف دیکھیں تو آپ حیران رہ جائیں گے. یوں لگتا ہے جیسے ایک بلند ہوتی ہوئی سڑک پر اچانک مینار بنا دیا گیا اور مینار کے ساتھ وہ سڑک اٹھنی شروع ہو جائے. لیکن یہ بھی مجھے یقین ہے، میں خدا کے فضل سے یہ امید رکھتا ہوں کہ یہ چونکہ یہ اتفاقی واقعہ نہیں، اس لیے یہ جو ترقی کی رو ہے یہ آگے بڑھے گی اور پیچھے نہیں ہٹے گی. دنیا کی تاریخ میں تو یہ سال ابھرا ہے اور پھر ابھر کر نیچے گرنے والا ہے کسی حد تک، مگر میں خدا تعالیٰ کے فضل سے امید رکھتا ہوں اور اسی لیے آپ کو دعا کی طرف توجہ دلانی چاہتا ہوں کہ دعا یہ کریں کہ مڑ کر دیکھیں تو اس سال کے پیچھے گہرائی دکھائی دے، مگر آگے دیکھیں تو پھر اور اٹھتے ہوئے بلند تر مینار دکھائی دیں، اور یہ سال آئندہ ترقی کے لیے رفتاریں سیٹ کرنے والا پیس میکر بنے. جس طرح دوڑوں میں سب سے اگلا کھلاڑی جو سب سے زیادہ توانا ہوتا ہے اور چست و چالاک ہوتا ہے اور رفتار میں سب سے زیادہ نمایاں طور پر آگے بڑھنے کی توفیق رکھ پاتا ہے، ایسے کھلاڑی کو کہتے ہیں اس نے پیس سیٹ کر دی. یعنی اس نے باقی کھلاڑیوں کے لیے رفتار معین کر دی ہے، اب وہ اس کا ساتھ دے سکیں گے تو ساتھ چلیں گے ورنہ پیچھے رہ جائیں گے. تو خدا کرے کہ یہ سال آئندہ سالوں کے لیے پیس سیٹ کرنے والا سال ثابت ہو اور اس سال کے بعد میں آنے والے سال گویا اس سال سے سبق سیکھتے ہوئے اسی رفتار سے آگے بڑھیں جس رفتار سے یہ سال اللہ کے فضل و کرم کے ساتھ آگے بڑھا ہے. اس موقع پر ہمیں خاص طور پر دعا کرنی چاہیے کہ یہ جو عالمی تغیرات ظاہر ہوئے ہیں جن کے متعلق ہم یہ یقین رکھتے ہیں یہ اسلام کی ترقی کے لیے خدا تعالیٰ کی تقدیر نے نئی بنیادیں قائم کی ہیں یا نیا موڑ موڑا ہے. اس موڑ پر کھڑے ہو کر جو آئندہ دنیا ہمیں دکھائی دیتی ہے اس کے لیے بہت دعاؤں کی ضرورت ہے, اور یہ ان دعاؤں کی ضرورت ہے کہ خدا کی تقدیر نے یہ جو ترقی کے آثار باندھے ہیں ہم اس بات کے اہل ہوں کہ ان سے پوری طرح استفادہ کر سکیں, ہم اس بات کے اہل ہوں کہ خدا تعالیٰ نے جو اسلام کی ترقی کے لیے نئے دروازے کھولے ہیں, نئے ایونیوز, نئے ایوان ہمارے لیے ہم پر روشن کیے ہیں, ان تک پہنچنا ہم پر آسان فرما دیا ہے, ان سے بھرپور استفادے کی ہمیں توفیق ملے. اور جس طرف سے خدا تعالیٰ کی تقدیر نے ہمیں آگے بڑھانے کی کوشش کی ہے, جس طرح تیز ہوائیں پیچھے سے دھکیلتی ہیں تو جس کو دھکیلا جا رہا ہے اس کی کوشش کا بھی دخل ہوا کرتا ہے. یہ تو درست ہے کہ بعض دفعہ آندھیاں اتنی تیز بھی چلتی ہیں کہ کوئی جانا چاہے یا نہ چاہے اس سمت میں اس شخص کو دھکیلتی ہوئی لے جاتی ہے, لیکن اگر دوڑنے والا اسی سمت میں دوڑنا چاہتا ہو اور دوڑنے کی پوری کوشش بھی کرے تو پیچھے سے آنے والی ہوائیں اس کو بہت تیزی سے آگے بڑھاتی ہیں. بس جماعت احمدیہ کے لیے یہ تبدیلیاں اس قسم کی ہواؤں کا حکم رکھتی ہیں جو خاص سمتوں میں چلائی جا رہی ہیں. اگر آپ دوڑنے کی نیت رکھتے ہیں تو دوڑنے کے لیے کمر کسیں اور تیار ہو جائیں, کیونکہ اب یہ وقت چلنے کا وقت نہیں رہا بلکہ تیزی کے ساتھ دوڑتے ہوئے آگے بڑھنے کا وقت ہے, اور اپنی سابقہ سستیوں کا ازالہ کرنے کا وقت ہے. جو کچھ ہم سے غفلتیں ہوئیں ان پر استغفار کا وقت ہے, اور خدا کی طرف سے چلنے والی ان ہواؤں سے پورے استفادے کا وقت ہے. بادبانی کشتیاں جس طرح ہواؤں کے رخ پر بڑھا کرتی ہیں اسی طرح آپ کی رفتار بھی اس تیزی سے بڑھنی چاہیے جس طرح بغیر ہوا کے بادبانی کشتیاں چپو سے چل رہی ہوں اور اچانک ایک پاکیزہ ہوا, عمدہ ہوا جس میں خطرات نہ ہوں بلکہ مبشرات ہوائیں ہوں, ایسی ہوا چلنے لگ پڑے اور بادبانی کشتیاں تیزی کے ساتھ اپنی منزل کی طرف آگے بڑھنے لگیں. قرآن کریم میں حضرت سلیمان کے متعلق یہ مثال دی گئی ہے کہ ان کا بڑھنا اس طرح تھا جیسے ہوا کے گھوڑوں پر کوئی سوار ہو, اور تیز ہوائیں ان کے دن کے سفر کو بھی مہینے کا سفر بنا دیا کرتی تھیں اور ان کے رات کے سفر کو بھی مہینے کا سفر بنا دیا کرتی تھیں. یہ تو پرانے زمانوں کی باتیں ہیں, ہم تو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے غلام ہیں. یہ دعائیں کریں کہ ہمارے لیے خدا ایسی ہوائیں چلے کہ ہمارے دن کا سفر بھی ایک سال کا سفر کے برابر ہو جائے اور ہماری راتوں کا سفر بھی ایک سال کے برابر ہو جائے, اور اس تیزی کے ساتھ ہم دنیا میں ترقی کرتے ہوئے خدا کی توحید کا پیغام تمام عالم کو پہنچائیں اور حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے حسن سے کل عالم کو خیرہ کر دیں. دعاؤں کے ساتھ, کوشش کے ساتھ, محکم عزم کے ساتھ اور صبر کے ساتھ اب ہمیں بہت تیز رفتار سے آگے بڑھنا ہے, اور خدا کرے ہمارا اگلا سال یہ ثابت کرنے والا ہو کہ ہم 49 کے سال کو مڑ کر ایک بلندی کے سال کے طور پر نہیں بلکہ بلندیاں پیدا کرنے والے سال کے طور پر دیکھا کریں گے. اس کے بعد میں اسی خطبے میں آئندہ سال کی جماعت احمدیہ کو مبارکباد بھی دیتا ہوں. جیسا کہ میں نے عرض کیا ہے, خدا تعالیٰ کے فضل کے ساتھ جماعت کی ترقی کے رفتاروں کے پیمانے بدل چکے ہیں. اب یہ بات نہیں رہی کہ پچھلے سال سے اتنے فیصد زیادہ یا اتنے فیصد زیادہ, پیمانے تبدیل کیے گئے ہیں. اس لیے آپ دعائیں کرتے ہوئے آگے بڑھیں اور اللہ آپ کے ساتھ ہو, اللہ حفاظت فرمائے, ہمارے بلاؤں کو ٹال دے, اور بلاؤں کے نتیجے میں جو خدا تعالیٰ کی طرف سے اجر کے وعدے ہیں ان کو ہماری توقعات سے بھی بہت زیادہ پورا کرے. جو ہم میں سے دکھی ہیں ان کے دکھ دور فرمائے, जिनके सरों पर खतरात मंडला रहे हैं उन खतरात को झूठा और बातिल साबित कर दे और हमारे नुकसानों को अपने फजल से पूरा करे और हमारे नफ़ों को बढ़ा दे और हर पहलू से जमात के लिए दुनिया में भी और आखिरत के लिहाज से भी ये आने वाला साल पहले साल से बहुत बेहतर साबित हो। ये चूंकि साल का आखिरी खुतबा है इसलिए रवायात के मुताबिक मैं इसी खुतबे में वक्फे जदीद के साल नौ का ऐलान भी करता हूँ। जैसा कि आपको मालूम है वक्फे जदीद की तहरीक ज़्यादातर यानी पहले ज़्यादातर नहीं बल्कि पहले पाकिस्तान और हिंदुस्तान में कुलियतन महदूद थी, इन मानों में कि चंदा भी इन्हीं दो मुल्कों से वसूल किया जाता था और खर्च भी इन्हीं दो मुल्कों पर किया जाता था। गुज़श्ता चंद साल से मैंने ये तहरीक की कि तमाम दुनिया पर हिंद और पाकिस्तान के एहसानात हैं और एक लंबा अरसा गुजर गया, तकरीबन एक सदी हो गई कि हिंदुस्तान और पाकिस्तान से खुदा की राह में अजीम माली कुर्बानी करने वालों ने तमाम दुनिया में पैगाम हक का बोझ उठाया, तो जज्बे तशक्कुर के तौर पर एक थोड़ा सा टोकन इस बात का उनके जाहिर पेश करें, यानी टोकन से मुराद है कि एक मिसाल के तौर पर कुछ कुर्बानी का नमूना उनके सामने पेश करें और बाकी दुनिया की जमातें ये कहें कि हम भी तुम्हारे लिए कुछ चंदा इकट्ठा करते हैं जो तुम पर खर्च होगा। इस पहलू से वक्फे जदीद की माली तहरीक को सारे आलम पर हमने मुहित कर दिया था, सारे आलम पर इतलाक कर दिया था इसका और ये फैसला किया था कि आइंदा सब जमातें कुछ ना कुछ हिंदुस्तान और पाकिस्तान में चलने वाली इस तहरीक की मदद करें। इस तहरीक के बाज खास ऐसे पहलू हैं जिनको जमात को पेश नज़र रखते रहना चाहिए। यह तहरीक गैर मामूली चंदे तलब नहीं करती लेकिन इसका जोर इस बात पर है कि ज्यादा से ज्यादा अहमदी हसब तौफीक बशाशत के साथ खुशी के साथ कुछ ना कुछ जरूर खुदा की राह में पेश करें। बाकी तहरीकात में ज्यादातर मुकाबले इस बात के होते हैं कि कौन आगे बढ़ता है और कौन ज्यादा खुदा की राह में लुटाता है। इस तहरीक में मुल्कों के मुकाबले हैं कि कितने ज्यादा अफराद खुदा की राह में माली कुर्बानी में शामिल होते हैं, बच्चे भी औरतें भी मर्द भी बड़े भी छोटे भी सब मिलकर। और जहां तक शमूलियत का ताल्लुक है जितनी भी कोई तौफीक पाता है उसकी दी हुई रकम को खुशी से कबूल किया जाता है। वक्फे जदीद के लिए कम से कम मैयार पाकिस्तान में जो मुकर्रर था वो 6 रुपए का था लेकिन उस 6 रुपए के मुतालिक भी हमने ये इजाज़त दी थी कि अगर एक गरीब खानदान है जो साल में 6 रुपए भी नहीं दे सकता, मसलन ऐसे खानदान में 6 अफराद हैं तो उनमें से हर शख्स 6 रुपए नहीं दे सकता तो सारे मिलकर 1-1 रुपया साल का दे दें और मुश्तरका तौर पर कम से कम मैयार को पूरा कर दिया करें। बाहर की दुनिया के लिए कोई कम से कम मैयार बाकायदा तो मुकर्रर नहीं लेकिन माल के शोबे की तरफ से मशवरतन ये कहा जाता है कि 2 पाउंड मसलन इंग्लिस्तान के लिए या इसकी मुतबादिल रकम यूरोपियन अमीर मुल्कों के लिए अगर हो जाए तो ये कम से कम मैयार समझना चाहिए। लेकिन जैसा कि मैंने बयान किया है बाकायदा कोई फैसला नहीं है। अगर आप अपने बच्चों को इसमें शामिल करना चाहें और माली मुश्किलात राह में हायल हों तो अगर 50 पेंस भी एक बच्चे की तरफ से अदा होगा तो उसका नाम मुजाहिद वक्फ़े जदीद के तौर पर लिखा जाना चाहिए और आप जमाती लिहाज से इनकार न करें छोटी रकम देखकर। सबसे बड़ी बरकत चंदा देने वाले को उसके रुझान के नतीजे में मिलती है, चंदे की मकदार भी अहमियत रखती है। जमात को इस वक्त बहुत बड़े बड़े खर्चों की जरूरत है इसमें शक नहीं लेकिन जहां तक चंदा देने वाले का ताल्लुक है उसके रुझान उसके खुलूस का उसके सवाब से बहुत ज्यादा ताल्लुक है बनस्पत इसके कि वो कितनी रकम पेश कर सकता है। एक गरीब आदमी जो खुदा की मोहब्बत में महज लिल्ला अपनी किसी जरूरत को काट कर चंद पैसे भी खुदा के हजूर पेश करता है तो उसका एक खास मर्तबा है, जिस मर्तबे को खुदा पहचानता है, बंदे उसको पहचाने या ना पहचाने, और उस पहचान के मुताबिक उससे वो सलूक फरमाता है। इसलिए वक्फे जदीद में खसूसियत के साथ मेरा जोर हमेशा इस बात पर रहा है कि तादाद बढ़ाएं और कसरत के साथ दोस्तों को इसमें शामिल करें, क्योंकि बहुत से ऐसे अहमदी होंगे जो किसी चंदे में शामिल नहीं हैं। अगर उनको किसी एक चंदे में भी शमूलियत की मामूली तौफीक भी मिल जाए तो मेरा यह तजुर्बा है कि फिर वो तौफीक अपनी तौफीक को खुद बढ़ाती रहती है और तौफीक से और तौफीक पैदा होनी शुरू हो जाती है। नेकी में भी ये जज्बा, ये खासियत होती है और बदी में भी ये खासियत होती है। एक कदम आप बदी की तरफ बढ़ाएं तो बदी की ढलवान आपको अपनी तरफ खींचने लग जाती है, एक कदम आप नेकी की तरफ बढ़ाएं तो बुलंदी के बावजूद आप में मजीद तवानाई पैदा होती है और मजीद ऊपर चढ़ने की ताकत पैदा हो जाती है और उसका शौक पैदा हो जाता है। पहाड़ों पर चढ़ते हुए मुझे बारहा ये महसूस हुआ कि शुरू में जब देखा कि बहुत ही बुलंद चोटियां हैं तो हिम्मत जवाब देती थी कि ये कैसे हो सकता है, इतनी बुलंदी तक हम इतने वक्त में पहुंच जाएंगे। लेकिन जब कदम उठाने शुरू कर दे इंसान तो फिर उसको पता चलता है कि हर कदम अगले कदम के लिए एक ताकत का जरिया बन जाता है, हौसला पैदा करता है। और जूं जूं आप आगे कदम बढ़ाते जाते हैं और मुड़कर देखते हैं कि किन निचली सतहों से आप कोशिश करके ऊपर उभरे हैं तो नीचे देखना भी आपके लिए तकवीयत का मुझे बनता है और ऊपर देखना भी हौसलों को अंगेख करता है बजाय बुझाने के। सफर शर्त है। पस चंदों में भी मेरा ये वसी तजर्बा है अपने मुतल्लिक भी और दूसरों के मुतल्लिक भी कि जब भी आप खुदा की राह में कुछ पेश करने की तौफीक पाते हैं तो वो तौफीक आपकी तौफीक बढ़ाती है। और इसके अलावा एक और खुदा का फजल है जो ला हमेशा चंदे देने वालों पर नाजिल होता है कि उनकी माली हैसियत भी पहले से बेहतर होनी शुरू हो जाती है, उनके कर्जों के बोझ कम होने शुरू हो जाते हैं, उनको जो चटियां पड़ती रहती हैं रोज और मर्रा की उसमें कमी आ जाती है, कई किस्म की मुसीबतों से वो बचाए जाते हैं। बस ये कभी ऐसा मेरे इल्म में कभी ऐसा नहीं हुआ कि चंदा देने वाला चंदा देने की वजह से नुकसान में रहा हो। यानी जजा का वो मफहूम जो खुदा की रजा से ताल्लुक रखता है या आखिरत से ताल्लुक रखता है उसके अलावा बात कर रहा हूं, वो तो अपनी जगह है। इंसान जब खुदा की राह में पेश करता है, कुछ पेश करता है तो रजा की खातिर करता है और वही चंदा है जो मकबूल होता है और उसी के नतीजे में दुनिया भी संवरती है। बस जहां तक नीयतों का ताल्लुक है, नीयत यह होनी चाहिए कि महज लिल्ला खुदा की रजा की खातिर हम ये दे रहे हैं, और जब आप इस नीयत के साथ देते हैं तो अल्लाह की रजा सिर्फ आखिरत की जजा नहीं देती बल्कि दुनिया में भी आपको जजा देती है। और चंदा देने वाला जानता है, यकीनी तौर पर उसको इल्म हो जाता है कि बहुत सी ऐसी बरकतें उसको नसीब हुई हैं जो पहले हासिल नहीं थी। इसलिए दुनिया में लखूखा अहमदी जाती तौर पर इस बात के गवाह हैं, बच्चे भी गवाह हैं, मर्द भी, औरतें भी, सब दुनिया में जमात के साथ खुदा ताला यही सलूक करता है कि इखलास के साथ खुदा की राह में कुछ पेश करने वाले की कुर्बानी की तौफीक भी बढ़ती है और माली वसत भी उसको अता होती है। बस वक्फे जदीद में जब हम अफराद की तादाद में इजाफे पर जोर देते हैं तो मेरी नीयत उसमें हमेशा यही होती है ताकि वो अहमदी भी जो अब तक माली कुर्बानी की लज्जत से महरूम है और इसकी बरकतों से महरूम है उनको इस बहाने एक मौका मुयसर आ जाए और फिर खुदा के फजल के साथ वो हर दूसरी तहरीक में भी खुद ब खुद आगे बढ़ने लगें। اس پہلو سے بہت سا کام ابھی ہونا باقی ہے. اگرچہ جیسا کہ میں نے بیان کیا ہے کہ اس سال خدا کے فضل کے ساتھ ہر پہلو سے جماعت میں اضافہ ہوا ہے, وقف جدید کے چندے میں بھی اضافہ ہوا ہے. وقف جدید کی قربانی کرنے والے افراد کی تعداد میں بھی اضافہ ہوا ہے, لیکن گنجائش ابھی بہت موجود ہے. افریقہ کے ممالک میں خصوصیت کے ساتھ بہت بڑی گنجائش موجود ہے. افریقہ کے ممالک میں جو امراء یا مربیان کام کرتے ہیں وہ بعض دفعہ یہ کہہ دیتے ہیں جی غریب ہے ملک, اس میں قربانی کی توفیق اتنی نہیں. مگر جہاں تک میرا جائزہ ہے, میں ملکوں میں پھر کے آیا ہوں, میں نے دیکھا ہے کہ غربت کے باوجود افریقہ میں مالی قربانی کی روح بڑی نمایاں ہے, اور قربانی کے لحاظ سے افریقن قوم دنیا کی کسی قوم سے پیچھے نہیں بلکہ بعض پہلو سے بہت آگے ہے. یعنی بعض دفعہ میں حیران رہ گیا دیکھ کر کہ نہایت غریب لوگ جن کو دو وقت کی روٹی میسر نہیں ہوتی تھی, جن کو 24 گھنٹے میں صرف ایک کھانا ملتا تھا تو وہ غنیمت سمجھتے تھے, وہ بھی جماعت کے لیے قربانی کا مالی قربانی کا جذبہ رکھتے تھے اور ہمیشہ چندے میں شوق سے شامل ہوتے تھے. غریب غریب نہایت ہی غریب گاؤں میں میں نے دیکھا کہ مسجدیں بنا رہے ہیں بڑے ذوق شوق سے, بغیر کسی سے کچھ مانگے, سال ہا سال مسلسل محنت کرتے چلے جا رہے ہیں, جو کسی کو توفیق ملتی ہے وہ مسجد کے لیے پیش کر دیتا ہے. بس جماعت افریقہ پر جماعت کے منتظمین کو بدظنی کا کوئی حق نہیں ہے, اور یہ بدظنی ان کو نقصان پہنچائے گی, اور یہ بدظنی آئندہ نسلوں کو بھی نقصان پہنچائے گی. افریقہ میں جس تیزی کے ساتھ احمدیت پھیل رہی ہے, اسی تیزی کے ساتھ افریقہ کی نئی آنے والی نسلوں کو یا نئی پیدا ہونے والی نسلوں کو بھی اور نئے آنے والے افراد کو بھی فوری طور پر بلا تاخیر مالی قربانی کا چسکا ڈال دینا چاہیے. مالی قربانی جیسا کہ میں نے بیان کیا ہے واقعی ایک چسکا ہے. دنیا والے جس طرح آج کل ڈرگ ایڈکشن میں مبتلا ہو رہے ہیں, میں نے دیکھا ہے جماعت احمدیہ میں بہت سارے احمدی ایسے ہیں جن کو چندے کی ایڈکشن ہو گئی ہے, اور اس حد تک بڑھ جاتی ہے پھر یہ ایڈکشن کہ ان کو سنبھالنا پڑتا ہے, روکنا پڑتا ہے کہ بھی ٹھہرو ذرا, بس کرو, تمہارے اپنے عزیز ہیں قریبی ہیں ان کا بھی کچھ خیال کرو, اور خلیفہ وقت کو یہ بھی نظر رکھنی پڑتی ہے کہ کون توفیق سے آگے بڑھ رہا ہے. لیکن یہ ایسا نشہ ہے کہ جن کو پڑ جاتا ہے واقعی نشہ بن کے چمٹ جاتا ہے. اس لیے بجائے اس کے کہ دنیا کے نشوں میں دنیا ہم اپنی نسلوں کو مبتلا ہونے کا خطرہ مول لیں, ان کو یہ اچھے نشے لگا دیں. یہ ایسے نشے ہیں جو سنبھال لیں گے ان کو, پھر آئندہ نسلوں کو سنبھال لیں گے, اور اللہ کے فضل کے ساتھ جیسا کہ میں نے کہا ہے ایک نیکی کا قدم دوسری نیکیوں کے قدم اٹھانے کی توفیق دیتا چلا جائے گا. اس وقت جو رپورٹ میرے سامنے ہے, جو اعداد و شمار میرے سامنے ہیں, ان کی روح سے جو اول دوم سوئم ممالک کے متعلق میں اعلان کروں گا, غالباً یہ ترتیب تو الا ماشاءاللہ قائم رہے گی, لیکن ہو سکتا ہے کچھ حصوں میں کچھ تبدیلی بھی ہو جائے کیونکہ بہت سے کوائف ابھی تک موصول نہیں ہوئے. یہ جو کوائف میں آپ کے سامنے پیش کرنے والا ہوں یہ نامکمل ہیں, کیونکہ ابھی تک وقف جدید کے معاملے میں پوری تندہی کے ساتھ مستعدی کے ساتھ جماعتیں رپورٹ نہیں بھیجواتی. اس وقت کے تک جو کوائف ہیں, پاکستان کے کوائف کا جہاں تک تعلق ہے, حسب سابق کراچی خدا تعالیٰ کے فضل سے سر فہرست ہے. پچھلے سال بھی سر فہرست تھا اور ام سال بھی سر فہرست ہے, اور پچھلے سال سے خدا کے فضل سے نمایاں طور پر بڑھ کر کراچی نے حصہ لیا. ربوہ مجھے یاد نہیں کہ پچھلے سال دوم تھا یا نہیں, لیکن اس سال دوسرے نمبر پر ہے, اور ربوہ میں چونکہ اکثر آبادی غربا پر مشتمل ہے اس لیے ربوہ کا سارے پاکستان میں دوسرے نمبر پر آنا خدا تعالیٰ کے فضل سے ایک خاص اعزاز ہے جو اہل ربوہ کو نصیب ہوا. لاہور خدا کے فضل سے چندوں میں بہت اچھا ہے, لیکن وقفے جدید میں تیسرے نمبر پر ہے. کراچی کا قدم بہت نمایاں طور پر آگے ہے, ربا اس سے کئی قدم پیچھے ہے, لیکن اس کے باوجود دو ان پوزیشن حاصل ہے. اور لاہور کراچی سے یوں کہہ لینا چاہیے کہ اگر وہ تین قدم ہیں اٹھائے ہیں کراچی نے, تو لاہور نے دو اٹھائے ہیں, یہ نسبت ہے ان کی آپس میں. اور فیصل آباد ان سال سیالکوٹ کو پیچھے چھوڑ گیا ہے. سمجھ نہیں آئی کہ کیوں سیالکوٹ اپنے گزشتہ سال کے مقابل پر پیچھے ہٹا ہے, اور یہ ایک استثنائی مثال ہے, ورنہ بالعموم ہر ضلع آگے بڑھتا ہے. میں سمجھتا ہوں کہ وہاں سے رپورٹیں آنے میں کچھ کمی رہ گئی ہے, ورنہ مجھے حسن ظن ہے سیالکوٹ پر. یہ خدا تعالیٰ نے جس کو تقدم عطا فرمایا تھا, اولیت عطا فرمائی تھی, اس کو یہ قائم رکھے گا انشاءاللہ. اور امیر صاحب سیالکوٹ کو خصوصیت سے یہ توجہ کرنی چاہیے کہ کسی قیمت پر بھی اپنے اس سال کو گزشتہ سال سے ہارنے نہ دیں. ابھی وصولی کے کچھ دن باقی ہیں, کیونکہ وقفے جدید کی وصولی دسمبر میں ختم نہیں ہو جاتی, بلکہ عموماً جنوری کا پورا مہینہ اور فروری کا کچھ حصہ سال گزشتہ کی وصولی میں شمار ہوتا رہتا ہے. اس لیے ویسے بھی مومن کو چاہیے کہ اس کا ہر قدم آگے بڑھے, لیکن یہ سال چونکہ غیر معمولی خصوصیت کا سال ہے, اس سال کسی دنیا کی جماعت کو بھی اپنے اخلاص پر یہ داغ نہیں لگنے دینا چاہیے کہ جب ساری دنیا میں 1989 کا سال نمایاں شان سے آگے بڑھ رہا تھا, تو ہمارے اوپر جب یہ ہمارے پر سے جب یہ سال گزرا تو اس کے قدم ڈھیلے پڑ گئے اور پچھلے سال سے بھی پیچھے رہ گیا. بس اس مسابقت کی روح کے ساتھ جو سالوں کے درمیان بھی چلنی چاہیے, آپ اپنے اس سال کو پیچھے نہ ہٹنے دیں. دفتر اطفال بھی وقفے جدید کا ایک دفتر ہے, یعنی بڑوں کے چندوں کے علاوہ اطفال کے چندے بھی الگ وصول کیے جاتے ہیں. اس پہلو سے بھی خدا کے فضل کے ساتھ کراچی اول ہے, لیکن لاہور ربوا کو پیچھے چھوڑ گیا ہے. اور اگرچہ بہت معمولی فرق ہے, جس کو گھڑ دوڑ کی اصطلاح میں کہتے ہیں گردن کا فرق رہ گیا یا سر کا فرق رہ گیا, تو اتنا تھوڑا سا فرق ہے. آگے جا کر ممکن ہے یہ تبھی بدل جائے, کیونکہ ابھی آخری لائن نہیں آئی جہاں سے گزرنا ہے. تو بہرحال لاہور ربوا کو پیچھے چھوڑ گیا ہے, اور راولپنڈی چوتھے درجے پر, اور سیالکوٹ اس پہلو سے فیصل آباد کو پیچھے چھوڑ گیا ہے اور آگے نکل گیا الحمدللہ. اور اپنے پچھلے سال سے بھی نمایاں ترقی کی ہے, اس لیے مجھے خیال ہے کہ غالباً اعداد و شمار کی غلطی ہوگی, ورنہ وقف جدید کے لحاظ سے اگر اطفال میں سیالکوٹ کا قدم آگے ہے تو کوئی وجہ نہیں کہ بالغان میں بھی وہ قدم آگے نہ بڑھے. جہاں تک باقی دنیا کا تعلق ہے, ہاں تعداد کے لحاظ سے پاکستان کی رپورٹیں نہیں موصول ہوئیں. بعض جگہ ہے تعداد کا ذکر, بعض جگہ نہیں ہے. اس لیے میں نے پاکستان میں شامل ہونے والوں کے اعداد و شمار آپ کے سامنے پیش نہیں کیے. وقف جدید کو چاہیے کہ بعد میں وہ تیار کر کے گزشتہ سال کے موازنے کے ساتھ مجھے بھیجوائے. جہاں تک بیرون دنیا کا تعلق ہے, اس میں ان سال خدا کے فضل سے شمولیت کرنے والوں کی تعداد میں نمایاں اضافہ ہوا ہے. جیسا کہ آپ کو علم ہے, یہ تحریک ابھی بیرونی دنیا کے لحاظ سے نئی ہے, کچھ اجنبیت رکھتی ہے, اور اس کو پوری طرح متعارف کرانے میں ابھی جماعتوں کو بہت محنت کرنا ہوگی, لیکن اس کے باوجود نمایاں فرق ہے. یعنی گزشتہ سال بیرون پاکستان اور بیرون ہند شمولیت کرنے والوں کی تعداد 7,000 144 थी और इन साल 11849 हो गई है, लेकिन ये 11000 की तादाद भी और गुज़श्ता 7000 की तादाद भी यकीनन आखिरी नहीं, क्योंकि ये चंद जमातों के चंद मुल्कों के अदाद व शुमार से खुलासा तैयार किया गया है जो गुज़श्ता साल भी नामुकम्मल था और इन साल भी नामुकम्मल है। लेकिन जहाँ तक अमूमी मुआवजने का ताल्लुक है वो हम कर सकते हैं। कमोबेश इतनी ही रिपोर्टों पर गुज़श्ता साल ये तादाद 7144 थी और इन साल 11849 है, कोई खुदा के फजल से 65% इजाफा है। आमदर रिपोर्ट्स में 20 ममालिक ऐसे हैं जिन्होंने अपने 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 मुल्क में शामिल होने वाले बच्चों की तादाद का कोई जिक्र नहीं किया, उसको अलग जाहिर करना चाहिए। सिर्फ 6 ऐसे ममालिक हैं जिन्होंने बच्चों की शमूलियत का अलहदा जिक्र किया है। सिर्फ 20 ममालिक ऐसे हैं जिनकी आखिरी शक्ल में रिपोर्ट अब तक मौसूल हुई है और बाकी ममालिक की रिपोर्टें या तो अभी डाक में चल रही होंगी, क्रिसमस की वजह से भी बाज़ दफ़ा देर हो जाती है, और या मुमकिन है वहाँ से चली ही ना हो, इसलिए अगले महीने तक शायद आ जाएं। इस रिपोर्ट के इसके लिहाज से यानी इस इतला के मुताबिक हसब ज़ैल 20 ममालिक हैं जिन्होंने रिपोर्ट अब तक की मुकम्मल भिजवा दी है। जर्मनी, हॉलैंड, सेरा लियोन, मस्कत, स्पेन, कनाडा, इंडोनेशिया, गियाना, तंजानिया, नॉर्वे, जापान, आयरलैंड, ग्वाटेमाला, ज़ाइर, डेनमार्क, स्विट्ज़रलैंड, साउथ अफ्रीका, कुवैत, अमेरिका और बरतानिया। अब इसमें छोटे छोटे ममालिक भी शामिल हैं, बाज़ बड़े बड़े भी हैं, बाज़ बड़े बड़े नहीं हैं, और इसी तरह छोटे भी बहुत सी तादाद में हैं जो अभी तक इन रिपोर्टों में शामिल नहीं हो सके। वादा जात के लिहाज से 1989 में 88 के मुकाबल पर नुमाया फ़र्क है। 88 में 42,273 स्टर्लिंग पाउंड के वादे मौसूल हुए थे और 89 में 60,388 स्टर्लिंग पाउंड के वादे मौसूल हुए हैं, जो ये इजाफा भी खुदा के फल से नुमाया है, यानी 43%। वसूली में भी कमोबेश यही शक्ल है। वसूली गुज़श्ता साल 42,273 के मुकाबले पर 42,432 थी, बावजूद इसके कि बाज़ ममालिक ने वादे के मुताबिक अदायगी नहीं की, फिर भी वसूली वादे से कुछ बढ़ गई है, जिसका मतलब यह है कि बाज़ ममालिक ने या तो वादा नहीं भिजवाया था, सिर्फ वसूली भिजवाई है, या वादे से बढ़कर वसूली की। 1988 में वसूली 42,432 थी और 89 में 61,552, यानी 60,388 के वादे से भी ज़्यादा 61,552 वसूली हुई है, और यहाँ इजाफे की शरह थोड़ी सी बढ़ गई है वादों के मुकाबले पे, यानी वसूली के एतबार से गुज़श्ता साल पर 45% इजाफा हुआ है। ममालिक की जो बाहमी दौड़ है उसमें अव्वल पोजीशन पे जर्मनी है, और गुज़श्ता चंद साल से जर्मनी एक चैलेंज बनकर उभर रहा है सारी दुनिया के लिए, और वो बड़े बड़े बाज़ अमीर ममालिक जो पहले जर्मनी को बहुत पीछे देखा करते थे, उनको मैंने मुतनब्बे करना शुरू किया था कि आया ही आया और अब ये बढ़ने लगा है, लेकिन बावजूद इस वार्निंग के, इस तंबी के, वो इस आगे बढ़ने वाले को पीछे नहीं हटा सके। और वक्फ जदीद में भी खुदा के फजल से जर्मनी अव्वल आया है, बरतानिया दोम, कनाडा भी एक नई उभरने वाली जमात है जिसने अमेरिका को पीछे छोड़ दिया है, वो सोम नंबर पे आया है, और अमेरिका चहारम है, इंडोनेशिया पंजम, नॉर्वे शशम, स्विट्ज़रलैंड हफ्तम, डेनमार्क हस्तम और मॉरिशस नेहम और मस्कत दहम। मॉरिशस के मुतालिक मेरा ये ख्याल है कि रिपोर्ट दुरुस्त नहीं, क्योंकि इस रिपोर्ट के जो अदाद शुमार हैं वो मॉरिशस के लिहाज से नाकाबिले यकीन हैं। मैं जानता हूं कि मॉरिशस की जमात में हर पहलू से मिसाल गैर मामूली तरक्की हुई है, और इखलास के लिहाज से, जज्बा कुर्बानी के लिहाज से, तबलीग के लिहाज से, चंदों के लिहाज से मुल्क में वक़ार और अजमत और इज्जत के लिहाज से बहुत गैर मामूली तौर पर मॉरिशस की जमात आगे बढ़ी है। लेकिन ये अदाद शुमार मुझे ये यकीन दिलाने की कोशिश कर रहे हैं कि वक्फे जदीद में पिछले साल से बहुत पीछे रह गई है। गुज़श्ता साल उनका वादा 1873 स्टर्लिंग था और उसके मुकाबल पर अदायगी उन्होंने 2122 की थी, और इन साल ये अदाद शुमार बता रहे हैं कि वादा 2558 और वसूली सिर्फ 1194। तो यकीनन कोई गलती हो गई है या कुछ सेक्रेटरी साहब ऐसे आ गए हैं वहाँ जो सोए रहे हैं सारा साल। बहरहाल मैं उम्मीद रखता हूँ, मुझे यकीन है कि मॉरिशस ये दाग अपने ऊपर नहीं लगने देगा और वादे से बढ़कर वसूली करके अपनी पोजीशन को बहाल करेगा। मशरिक वस्ता के ममालिक में से भी बाज़ ममालिक को खुदा के फल से बड़ी नुमाया तौर पर कुर्बानी की तौफीक मिली है। अल्लाह ताला उन सबको जज़ाए खैर अता फरमाए। बस इस ऐलान के साथ कि वक्फ़े जदीद का नया साल शुरू हो रहा है, मैं उम्मीद रखता हूँ कि जमात जिस तरह बाकी चंदों में हमेशा मुसलसल आगे बढ़ने वाली रफ्तार के साथ कुर्बानियाँ करती चली आ रही है और उसकी नेक जजाएं इस दुनिया में भी पाती है और आखरत पर उससे बढ़कर तवक्कुआत रखती है, इसी जज्बे के साथ वक्फ़े जदीद के इस नए साल में भी हम पहले से बढ़कर कुर्बानियों में हिस्सा लेंगे। अल्लाह ताला ये नया साल सारी दुनिया के लिए मुबारक करे, जमात अहमदिया के लिए खसूसियत के साथ मुबारक करे, क्योंकि सारी दुनिया की बरकतें आज जमात अहमदिया के साथ वाबस्ता हो चुकी हैं। अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नूमिनु बिही व नतवक्कलु अलैह व नऊज़ु बिल्लाहि मिन शुरूरि अन्फुसिना व मिन सय्यिआति अमालिना मन यहदिहिल्लाहु फला मुज़िल्ला लहु व मन युज़लिलहु فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم وَلَذِكُرُ اللَّهِ أَكْبَرُ